सबभन्दा पहिला त अब दोस्रो पटक नेपालको प्रधानमन्त्री हुनुभएको छ पुष्पकमल दाहाल, होइन, त्यसबारे तपाईँको चाहिँ के छ विचार?
अब रिजेशजी, अब उहाँ दोस्रोपल्ट डेफिनेटली दोस्रोपल्ट हुनुभएको छ, तर यो पल्ट पनि उहाँको अगाडि धेरै ठुलो चुनौतीको चाङ अगाडि छ। पहिलो कुरो, उहाँ चाहिँ 9 महिना प्रधानमन्त्री हुनुहुन्छ, 9 महिनाभित्र उहाँले चाहिँ के पूर्वाधारहरू बनाउन सक्नुहुन्छ त्यो त्यसमा नै भर पर्छ। अर्को कुरो चाहिँ उहाँले हामीले आशा गर्ने भनेको चाहिँ आस के मात्रै गर्न सक्छौँ अहिले भने नयाँ संविधानलाई कार्यान्वयन गर्नको निम्ति चाहिँ धेरै धेरै कानुनहरू बनाउनु पर्नेछ संसदबाट। ती कानुनहरू बनाउन सक्नुभयो र केही सानै काम भए पनि उहाँले चाहिँ छिटो गर्न सक्ने आधारहरू प्रशासनिक रूपमा चाहिँ अगाडि बढाउन सक्नुभयो भने चाहिँ राम्रै हुन्छ भन्ने लाग्छ।
अब उहाँको पहिलो कार्यकाल पनि एकदमै छोटो नै रहेको थियो, अब त्यत्रो प्रमुख पार्टीको रूपमा निर्वाचित हुन सफल भएको थियो त्यो बेला माओवादी पार्टी, होइन, अहिले चाहिँ अब माओवादी एकदमै विभाजित भएर अब बाबुराम भट्टराईले पनि आफ्नो नयाँ पार्टी सुरु गर्नुभएको छ, अनि यस अन्तर्गत भनौँ न, यसपटक चाहिँ माओवादीको अध्यक्षको रूपमा यसरी सरकारको नेतृत्व गर्दाखेरिको अब कतिको राजनीतिक प्रभाव कतिको उहाँले गर्न त्यो सफल हुनुहुन्छ होला त भनौँ न, राजनीतिक रूपमा देशलाई प्रभावित पार्न?
यस्तो अब राजनीतिक रूपमा हाम्रो जस्तो मुलुकमा त्यसले पनि केही असर पार्छ, तर चाहिँ कम्युनिस्ट आन्दोलनको टुटफुटहरूको निरन्तरता माओवादी आन्दोलनभित्र पनि भयो, तर अब टुटफुटहरूलाई औचित्य साबित गर्न नसकिसकेपछि मानिसहरू फेरि एकताबद्ध हुन खोज्ने गर्छन्, त्यो स्वाभाविक पनि हो। तर राजनैतिक आन्दोलनमा राजनैतिक पदकदमीको तीव्रता र लिडरसिप भन्ने ज्यादै ठुलो महत्त्वपूर्ण कुरो हुन्छ, र मलाई लाग्छ सानो पार्टी भएर पनि फेरि चाहिँ प्राइम मिनिस्टर उहाँ चाहिँ हुन सक्नुभयो त्यो राजनैतिक पहलकदमी ज्यादै महत्त्वपूर्ण कुरा हो, त्यसले पनि पार्टी एकता र फुटहरूलाई केही हदसम्म चाहिँ असर पर्छ भन्ने लाग्छ।
अनि अब जनयुद्ध प्रगतिशील मञ्चमै अस्ट्रेलियामै रहनुभएका सदस्यहरू भित्र चाहिँ कस्तो छ विचार यसबारे, पार्टी एकता फुटबारे विचार कस्तो छ प्राय?
खास गरी जन प्रगतिशील मञ्च जो चाहिँ नेपाल बाहिर छ, जुन सबै देशहरूमा सानो ठुलो परिमाणमा छ, सबै बाहिर बस्ने मानिसहरूमा खास गरी कम्युनिस्ट पार्टी एउटा मात्रै भइदिए हुन्थ्यो र वामपन्थीहरू एउटा मात्रै ग्रुप भइदिए हुन्थ्यो र चाहिँ बेसिकली माओवादी पार्टीभित्र भएका हामी शुभचिन्तक समर्थक क्याडरहरू चाहिँ एउटै पार्टी भइदियो भन्ने त स्वाभाविक हुन्छ, होइन? तर अर्को कुरो के हुन्छ भन्दाखेरि राजनीतिमा चाहिँ निषेधात्मक कार्यदिशाहरू कहिलेकाहीँ जाने गर्छ, लागू हुने गर्छ, त्यो लिडरसिपको व्यक्तित्वमा अथवा कार्यशैलीमा भर पर्छ। त्यस्तो हुँदाखेरि चाहिँ कम्युनिस्टहरू चाहिँ अलि बढी सहन नसक्ने भएको कारणले गर्दाखेरि उनीहरू बिच्किने गर्ने गर्छन् र पार्टी फुट्ने गर्छ। मलाई लाग्छ प्रवासमा रहेका हरेक चाहिँ साथीहरूमा चाहिँ पार्टी एकताबद्ध होस्, एकगत होस् भन्ने भावना अलिक बढी जागेर आएको छ।
अब प्रवासमा रहेका नेपालीहरूको कुरा गर्दा, अब अस्ट्रेलियाकै कुरा गर्दाखेरि भनौँ, अस्ट्रेलियामा पनि अब प्रचण्ड विरुद्ध पनि व्यापक अवश्य पनि विरोध रहेको छ, होइन, विशेष गरी माओवादी द्वन्द्वको क्रममा भएका हत्या हिंसालाई लिएर व्यापक विरोध हुने पनि गरेको छ। अब केही समय अगाडि प्रचण्डको अस्ट्रेलिया भ्रमणबारे पनि त्यो बेला पनि प्रचण्डमाथि उजुरीहरू दर्ता गरिनुपर्ने लगायतका भनाइहरू आएका थिए, होइन। अहिले चाहिँ भनौँ न, अब प्रधानमन्त्रीको स्थानमा अहिले दोस्रो पटक पुग्नु भएपछि उहाँबाट भनौँ न, यस प्रकारका विचारहरूलाई केही सुधार गर्न अथवा एक किसिमले जनयुद्ध ताकामा भएका घटनाहरू बारे भनौँ न, एक किसिमले केही नयाँ धारणाहरू व्यक्त गर्न उहाँ केही प्रयत्न होला कि नहोला जस्तो लाग्छ तपाईँलाई भनौँ न?
मलाई लाग्छ यसमा चाहिँ अब हामीले चाहिँ विषयवस्तुहरूलाई कसरी हेर्छौँ भन्ने कुरा महत्त्वपूर्ण हो कुरा हो, र यसलाई बुझ्दाखेरि चाहिँ मान्छेले कुन दृष्टिकोणले कुन वस्तुलाई हेर्छ भन्ने कुरा प्रधान कुरा हो, होइन? नेपालको माओवादी आन्दोलन मात्र होइन, नेपालको माओवादी आन्दोलन राजनैतिक आन्दोलन हो कि होइन पहिला त्यसलाई क्लियर हुनु पर्यो, होइन? यदि राजनैतिक आन्दोलन हो भने ती समस्याहरू राजनैतिक रूपमा हल हुन्छन्, त्यो पनि त्यो बाटो क्लियर छ। माओवादीले आन्दोलनले गरेका हरेक उपलब्धिहरू ठिक, होइन? माओवादी आन्दोलनले गरेका विकृतिहरू बेठिक, त्यो आफ्नो ठाउँमा छ, त्यसलाई हामी आफ्नो ढङ्गले हेर्न सक्छौँ। तर के हो भने माओवादीको विरोधै गर्नुहुन्न, माओवादी आन्दोलन भित्र भएका उब्जेका समस्याहरूको विषय उठाउनुहुन्न भन्ने होइन। तर कुरो चाहिँ कुरो के हो भन्दाखेरि नेपालको माओवादी आन्दोलन राजनैतिक आन्दोलन हो, त्यो राजनैतिक रूपमा चाहिँ यहाँसम्म आइपुगेको छ र त्यहाँभित्र भएका समस्याहरू, त्यसले उब्जाएका समस्याहरू हल गर्नको निम्ति अहिले सत्य निरूपण आयोग बनेको छ, त्यो आयोग मार्फत त्यसलाई निरूपण हुन्छ। अब हामी व्यक्तिगत रूपमा जो मानिसहरूलाई चाहिँ चित्त बुझ्दैन, तर चित्त नबुझे पनि एउटा सिस्टममा हामी जानै पर्छ, त्यो आयोगले निर्धारण गर्छ होइन। यदि केही मानिसहरूले भने जस्तो चाहिँ अहिले केही मानिसहरूलाई चाहिँ मलाई लाग्छ बिछिली टोक्या चाहिँ गरी उफ्रिरहनु भएको छ होइन। अब कुरो के हो भन्दाखेरि अब ल ठिक छ, माओवादी आन्दोलन आतङ्ककारी आन्दोलनै हो भने होइन, आतङ्ककारी आन्दोलनलाई चाहिँ त्यो लेभलसम्म किन चाहिँ आउनु दियो त? उहाँहरू हिजो कहाँ हुनुहुन्थ्यो? त्यसले गर्दा यो राजनैतिक आन्दोलनमा के हुन्छ हुन्छ भने यदि हामी जित्दै गयौँ, बलियो हुँदै गयौँ भने यो मत्थर हुन जान्छ होइन, यदि हामी हार्दै गयौँ, कमजोर हुँदै गयौँ भने हामी आतङ्ककारी होइन यी बिल्लाहरू हामीले भेट्नै पर्ने हुन्छ। तर यसको मतलब यो होइन कि राजनैतिक आन्दोलन भित्र भएका कयौँ अन्तर्राष्ट्रिय कानुनसँग सम्बन्धित कुराहरू हुन्छन् त्यसलाई चाहिँ हेर्नै हुन्न, त्यसलाई उठाउनै हुन्न, त्यसलाई चाहिँ समाधान गर्नको निम्ति चाहिँ पहलकदमी लिनै हुन्न भन्ने होइन। त्यसको निम्ति पनि राज्यले अहिले चाहिँ सत्य निरूपण आयोग बनाएको छ, त्यो आयोगभित्र चाहिँ देउबादेखि ल्याएर प्रचण्डसम्म होइन अरू कयौँ ठुला ठुला लिडरहरूसम्म पनि मुद्दा परेको छ, राजा पूर्व राजालाई पनि मुद्दा परेको छ, त्यसलाई किनारा राजनीतिक रूपमै जान्छ र त्यो राजनीतिसँग त कानुन जोडिन्छ। त्यसले गर्दा जो मानिसहरू अहिले चाहिँ जसरी अहिले बाहिर पाखुरा सुरु गरेर हिँड्नुभएको छ, मलाई लाग्छ उहाँहरूले त्यो प्रश्न उठाउन पाउनुहुन्छ, त्यो पाउने कुरो भयो। तर त्यो प्रश्नको निरूपण चाहिँ अस्ट्रेलियामा अथवा नेपाल बाहिर होइन कि, त्यसको निरूपण चाहिँ नेपालभित्रै हुन्छ, किनभने त्यो राजनैतिक आन्दोलनको कुराहरू हो, त्यो राजनैतिक मुद्दा भयो।
अब अन्त्यमा बाँकी 9 महिनाभित्र तपाईँले चाहिँ माओवादीद्वारा के गरे भने राम्रो हुन्थ्यो भन्ने जस्तो तपाईँलाई लागेको छ, भनौँ न माओवादी केन्द्रद्वारा चाहिँ आगामी 9 महिनामा सरकारमा रहँदा तपाईँको लागि चाहिँ के छ प्राथमिकताको विषय?
मेरो पहिलो प्राथमिक विषय भनेको चाहिँ संविधानलाई कार्यान्वयन गर्नको निम्ति बनाउनु पर्ने कानुनहरू छ, त्यो कानुनहरू छिटोभन्दा छिटो बनाउने र त्यसलाई लागू गर्ने आधारहरू बनाउने, अहिलेको पहिलो चरणको ठुलो काम भनेको त्यही हो। त्यो नबनाइकन हामीभित्र भएका विभिन्न एथनिक ग्रुपहरू छन्, उनीहरूले आफ्नो असन्तुष्ट जनाइरहन्छन्, तर हामीले काम गर्ने सवाललाई चाहिँ खुल्ला काम कुरालाई खुल्ला गर्न त्यो ऐन कानुनहरू बनाउनु पर्ने भयो। त्यसलाई चाहिँ भटाभट हामीले पहिलो चरण यो 9 महिनाभित्र हामीले सिद्ध्याउन सक्यौँ भने मलाई लाग्छ हाम्रो ठुलो उपलब्धि हुन्छ।
हजुर, धेरै धेरै धन्यवाद तपाईँ समय दिनुभएको छ। अस्ट्रेलिया मेलबर्नबाट जनप्रगतिशील मञ्च अस्ट्रेलियाका अध्यक्ष मण्डप राज कार्कीजी, फेरि पनि धेरै धेरै धन्यवाद।
थ्याङ्क यू रिजेशजी, मलाई जुन अवसर दिनुभयो त्यसप्रति म पनि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।